नमस्कार, सामुदायिक रेडियो नारायण एफएम 103.8 मेगाहर्ट्ज र इन्टरनेट अनलाइनको www.radionarayani.org.np बाट एकैसाथ प्रसारण भइरहेको साँझ 6 बजेको नारायणी समाचारमा साथी समिनासँगै क्रान्तिको तपाईँलाई स्वागत छ। नारायणी समाचारको सुरुमा प्रमुख खबरका शीर्षकहरू।
निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम भएन, रक्त सञ्चार केन्द्रमा रगतको अभाव हुँदा बिरामीहरूको उपचार प्रभावित।
आवश्यकता परल बात आयो भने रहित त ना आवेको परत हाम्रो खाली ब्लड देवे एक पाउ ब्लड देवे।
वीरगंजमा 2 दिनको अवधिमा 227 जना कोरोना संक्रमणबाट मुक्त, आज मात्रै थप 86 जनामा संक्रमण पुष्टि।
वीरगंजका अस्पतालहरूमा उपचारमा लापरवाही भएको गुनासो, कोविड एक्सन टिमद्वारा अस्पतालहरूमा अनुगमन सुरु।
र कोभिसिल्ड खोपको आवश्यक परिमाण मौद्दात नहुँदा दोस्रो डोज लगाउने अभियान अन्यलमा, केही दिनमा अक्सिजन सिलिन्डरको अभाव कम हुने सरकारको दावी।
हेलो
दीपक, सुनु नि यार, मलाई व्यापारको लागि अलिकति पैसा सापट देऊ न ल।
साथी, अब व्यापार तथा घर खर्चको लागि यसरी साथीभाइसँग सापट माग्नै पर्दैन। मञ्जुश्री फाइनान्सले छिटो छरितो तथा सुलभ ब्याजमा आफ्नै खाताबाट लोन झिक्न र राख्न मिल्ने गरी सजिलो व्यापार ओभरड्राफ्ट कर्जा, घर कर्जा, शैक्षिक कर्जा, कृषि कर्जा आदि बिना झन्झट छिटो छरितो कर्जा उपलब्ध गराइरहेको छ नि।
हो र भने त्यसो भए मेरो समस्याको समाधान तुरन्तै हुने भयो।
नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त संस्था मञ्जुश्री फाइनान्स लिमिटेड। थप जानकारीका लागि प्रधान कार्यालय नयाँ बानेश्वर काठमाडौँ,
वीरगंज शाखा आदर्श नगर वीरगंज, फोन 0551-532-037।
होइन ए राम, किन टोलाएर बसेको?
हेर न छोरी ठुली भई, अब अर्को साल बिहे गरिदिऊ भनेको, खर्च पो कसरी जुटाउ सोचिरहेको छु।
ए त पनि चिन्ता के लिइरहेको, 1 वर्ष बाँकी छ नि। पावर ट्र्याक युरो 50 ट्र्याक्टरबाट तेरो समस्याको समाधान भइहाल्छ नि।
पावर ट्र्याक ट्र्याक्टरबाट कसरी?
अब युरो 50 मोडेलको पावर ट्र्याक ट्र्याक्टरले त 1 सालमा मजाले 10-12 लाख कमाउन सकिन्छ नि। पल्ला घरको काका, म अनि हामी 5-6 जना साथीभाइले पोहोर मात्रै पावर ट्र्याक ट्र्याक्टर लिएर त अहिले घर छोरा छोरीको विदेश र अन्य कार्यहरू गरिसक्यौ नि।
त्यसो भए म पनि आज युरो 50 मोडेलको पावर ट्र्याक ट्र्याक्टर लिन जानु पर्यो र आउने साल छोरीको बिहे र अन्य कार्य धुमधाम साथ गर्नेछु।
पावर ट्र्याक ट्र्याक्टरको अधिकृत विक्रेता नेपाल ट्रेड एन्ड सर्भिस लिङ्क, वीरगंज 14 बाइपास रोड, बहुवरी हनुमान मन्दिरको छेउमा। फोन नम्बर 0551-691-160, मोबाइल नम्बर 98550-33-430।
नारायणी एफएम 103.8 मेगाहर्ज।
अब समाचार विस्तारमा। कोरोनाको हटस्पोट बनेको वीरगंजमा रगतको पनि चरम अभाव हुँदा अस्पतालहरूमा बिरामीको उपचार प्रभावित भएको छ। वैशाख 16 जिल्लामा निषेधाज्ञा जारी भए यता रक्तदानका कार्यक्रम आयोजना भएका छैनन्। त्यसैले रगत सङ्कलन नहुँदा रक्त सञ्चार केन्द्रमा मौद्दात सकिएको रक्त सञ्चार केन्द्र वीरगंजले जनाएको छ। निषेधाज्ञा अघिसम्म पनि नियमित रूपमा पर्सा 12 जिल्लामा रक्तदान कार्यक्रमहरू आयोजना भइरहेकाले वीरगंजको रक्त सञ्चार केन्द्रले काठमाडौँमा समेत नियमित आपूर्ति गर्दै आएको थियो। तर अहिले निषेधाज्ञाका कारण पूर्ण रूपमा रगत सङ्कलन रोकिएकाले रगतको अभाव भएको वीरगंज स्थित रक्त सञ्चार केन्द्रको भनाइ छ। सहकर्मी तिवारी यादवको रिपोर्ट।
निषेधाज्ञामा कोरोना भाइरस संक्रमणको त्रासले रक्तदान कार्यक्रम प्रभावित भएपछि रगतको अभाव भएको छ। अहिले पनि रक्त सञ्चार केन्द्र भन्दा बाहिर रक्तदान कार्यक्रमको आयोजना नहुँदा रगतको अभाव भएको हो। अहिले रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएपछि रगत लिनेहरूसँग रक्तदान गराउन थालिएको छ। रक्त सञ्चार केन्द्रमा रगत लिन पुगेका 1 जना बिरामीका कुरुवा।
ब्लड बहुत खाँचो भा, यहाँ कुनो व्यवस्थित ढङ्गले ब्लड नै वितरण हो। आवश्यकता परल बात आयो भने रहित त ना आवेको परत हाम्रो खाली ब्लड देवे एक पाउ ब्लड देवे।
निषेधाज्ञाको समयमा माग बढी र संकलन कम भएकाले रक्त सञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएको छ। निषेधाज्ञा सुरु भएको समयदेखि माग बढ्दै गएको र संकलन प्रभावित भएकाले रगतको अभाव भएको हो। निषेधाज्ञाको प्रभावसँगै गर्मी महिनामा रगतको संकलन नै निकै कम भएका कारण रगतको आपूर्तिमा निकै समस्या भइरहेको छ। रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे।
बढ्दो महामारीको प्रकोपले कोभिड-19 छन् आफ्नो भयदेखि आएको छ, फेरि यो दोस्रो लहरमा त्यो बेलादेखि सब मान्छे अब अलिकति डराएको खालको अवस्था छ यसमा सेफ्टीको हिसाबले पनि अनि अलिकति मानसिक रूपले दबावको हिसाबले पनि अहिलेसम्म कुनै पनि रक्तदान कार्यक्रमको आयोजना भएको छैन। त्यो कारणले रक्तदानमा रगतको अभाव छ।
अहिले बाह्रमा पनि निषेधाज्ञा भएकाले रगतको जोहो गर्न निकै गाह्रो परेको रक्त संचार केन्द्र बिरगंजले जनाएको छ। हाल ब्लड ब्याङ्कमा दैनिक 20-25 पोका रगतको माग छ। नेपालमा बी पोजिटिभ रक्त समूह भएका व्यक्ति बढिरहेकाले यो समूहको रगतको माग पनि बढी हुने गरेको छ। फेरि पनि रक्त संचार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डे,
दैनिक रूपमा चाहिँ हाम्रो 25-30-35 युनिटसम्मको माग छ। 20-35 अब एकुरेट हुँदैन, कुनै दिन 15 पनि हुन्छ, कुनै दिन 20, कुनै दिन 25 पनि हुन सक्छ। बी पोजिटिभ रक्त समूहको रगतको एकदम अभाव छ अनि एबी पोजिटिभ, बाँकी ओ पोजिटिभ, ए पोजिटिभ अहिलेसम्म रक्त संचार केन्द्रमा एभाइलेबल छ।
गर्मीमा रगत संकलन कम हुने तर अस्पतालमा बिरामीको चाप अत्याधिक भई रगतको माग बढी भएका कारण केन्द्रमा रगत अभाव हुन नदिन विभिन्न संघ संस्थाहरूले रक्तदान गरेर सहयोग गर्न आग्रह रक्त संचार केन्द्र बिरगंजले गरेको छ।
सामान्य अवस्थामा पर्सा बारा सहित विभिन्न जिल्लाका बिरामीलाई आपतकालीन अवस्थामा रगतको आपूर्ति गर्दै आएको बिरगंजको रक्त संचार केन्द्रमा अहिले रगतको अभाव छ। कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञामा रगत दान कार्यक्रमको आयोजना नभएको तर रगतको माग भने बढेपछि अभाव भएको रक्त संचार केन्द्र बिरगंजमा कार्यरत प्राविधिकहरूले बताएका छन्। यसै सन्दर्भमा रक्त संचार केन्द्र बिरगंजका प्राविधिक प्रमुख सौरभ राज पाण्डेसँग सहकर्मी तिवारी यादवले संक्षिप्त कुराकानी गर्नुभएको छ।
खास गरेर पर्सामा गएको 16 गतेदेखि निषेधाज्ञा लागू भएको छ, जसका कारण रक्त संचार केन्द्र बिरगंजमा रगतको अभाव भएको भनेर सुनियो। के छ पछिल्लो अवस्था?
जबदेखि लकडाउन लागेछ हाम्रो एउटा पनि तपाईँको रक्तदान शिविर अहिलेसम्म सञ्चालनमा आएको छैन। यो बढ्दो महामारीको प्रकोपले COVID-19 झन् आफ्नो भयावह रूपमादेखि आएको छ, फेरि यो दोस्रो लहरमा त्यो बेलादेखि सब मान्छे अब अलिकति डराएको खालको पुरै अवस्था छ। यसमा सेफ्टीको हिसाबले पनि अनि अलिकति मानसिक रूपले दबावको हिसाबले अहिलेसम्म कुनै पनि रक्तदान कार्यक्रमको आयोजना भएको छैन। त्यो कारणले रक्तदानमा रगतको अभाव छ। त्यहाँ पनि दिनौ जति हामीलाई अहिले माग छ दिनमा 20-25-30 युनिटसम्म मान्छेहरू आफ्नो भोलन्टियरी रक्तदान गरेर त्यसमा मेनली बी पोजिटिभ रक्त समूहको रगतको एकदम अभाव छ अनि एबी पोजिटिभ, बाँकी ओ पोजिटिभ, ए पोजिटिभ अहिलेसम्म रक्त संचार केन्द्रमा एभाइलेबल छ। त्यो कारणले गर्दा हामीहरू चाहिँ अब चाहिँ भोलन्टियरी रक्तदान गराएर अनि चाहिँ हाम्रो यो चाहिँ रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम गराएर चाहिँ अहिलेसम्म हामी आफ्नो चाहिँ फुलफिल गरिरहेको।
दैनिक रूपमा कति ब्लडको माग रहेको छ र कति संकलन भइरहेको छ र योले गर्दा कतिको अभाव भइरहेको छ?
दैनिक रूपमा चाहिँ हाम्रो 25-30-35 युनिटसम्मको माग छ। 20-35 अब एकुरेट हुँदैन, कुनै दिन 15 पनि हुन्छ, कुनै दिन 20, कुनै दिन 25 पनि हुन सक्छ। अब जसले आवश्यकता छ त्यो त्यसलाई त कहीँबाट दिनु नै पर्यो। अब डोनर हाम्रो बिरगंजको धेरै चाहिँ भोलिन्टियर साथीहरू हुनुहुन्छ, उहाँले हामी पनि एकदम चाहिँ सहयोग चाहिँ गरिराख्नु भएको छ। जहिले पनि फोन सम्पर्कमा आएर उहाँहरूसँग हामी निवेदन गरेर सामाजिक सञ्जालहरूमा रगतको माग गरेर जतिको आवश्यकता छ त्यतिको त पूर्ति भइरहेछ। त्यही अब अलिकति कठिनाई कहाँ भइरहेछ भने रक्तदानमा हाम्रो चाहिँ यहाँ चाहिँ रक्त सञ्चारमा एभाइलेबल भएको बेला मान्छेलाई बाहिरबाट बोलाउन त्यो अलिकति टाइम जुन लाग्छ त्यो चाहिँ टाइम चाहिँ लाग्दैन थियो।
तपाईँ खास गरेर पर्सामा पछिल्लो समय ब्लड ब्याङ्कबाट कुन समूहका रगतको बढी माग हुने गरेको छ?
जहिले पनि सर बिरगंजमा बी पोजिटिभको सबभन्दा बढी अभाव हुने गर्छ, किनभने यता हाम्रो तराईमा सबभन्दा बढी बी पोजिटिभकै मान्छेहरू छौँ। त्यो भएर जहिले पनि बी पोजिटिभको माग सबभन्दा बढी हुन्छ। अहिले पनि त्यही छ, ओ पोजिटिभ हामीसँग एभाइलेबल छ, ए पोजिटिभ एभाइलेबल छ, तर बी पोजिटिभ एकदम समस्या छ। एबी पोजिटिभको नि माग हुन्छ तर त्यो कम हुन्छ, तर त्यसको माग पनि एबी पोजिटिभ अलिकति कमै हुन्छ। त्यो भएर एबी पोजिटिभको खासै समस्या आउँदैन, जुन हुन्छ भने हामीहरू त्यो रक्तदाताहरूलाई सम्पर्क गरेर यहाँ चाहिँ बोलाइदिन्छ। सबभन्दा बढी बी पोजिटिभको समस्या हुन्छ।
अब अन्तमा तपाईँ यो रेडियोको माध्यमले यो खास गरेर यो महामारीमा रगतको अभाव भएको महसुस हुन थालेको छ, के आह्वान गर्नुहुन्छ? यो
म सम्पूर्ण रक्तदाता तथा सम्पूर्ण सर संस्था जसले रक्तदान कार्यक्रमको आयोजना गर्नुहुन्छ उहाँले एकदम आग्रह गर्न चाहन्छु। उहाँले आफ्नो ठाउँबाट सम्भव छ पूर्ण रूपले पुरै सतर्कता अपनाएर रक्तदान गर्न सकिन्छ भने कृपया तपाईँहरू रक्तदान कार्यक्रममा भाग लिनुहोस् तपाईँ, किनभने यो जहिले पनि इमर्जेन्सीमा गरिने कार्य हो। यसको कार्य जहिले पनि इमर्जेन्सीमै गरिन्छ। रगतको आवश्यकता कहिले पनि नर्मल बेलामा पर्दैन। यो चाहिँ महामारी होस् जे होस् रगत चाहिँ युज आयो भने यो चाहिँ मान्नेवाला छैन। त्यो भएर आफ्नो ठाउँबाट सहयोग गरेर यो कम्तीमा रगतको समस्यालाई दूर गरेर जति अर्को पेसेन्ट छ COVID-19 बाहेक अरू धेरै पेसेन्ट उहाँहरूले दिनौ चाहिँ रगतको आवश्यकता पर्छ। तपाईँको थेलिसिमिया पेसेन्ट छ, डायलिसिस पेसेन्ट छ, अपरेसनको छ, डिलिभरी केसहरू छ, यसमा दिनौ रगतको आवश्यकता पर्छ। यस्तो केस कहिले पनि मान्दैन। त्यही भएर हामी आफ्नो ठाउँबाट यो चाहिँ रक्त सञ्चारमा जुडेर आफ्नो ठाउँबाट सहयोग गरी कम्तीमा यो समस्याले हामी टाढा पार्न सक्छौँ। कृपया तपाईँ सबैजना जो जो मेरो आवाज सुनिराख्नु भएछ अलिकति यसमा ध्यान पुर्याएर यता गर्न सकिन्छ भने कृपया तपाईँ रक्तदान गर्नुहोस्।
धन्यवाद कुराकानी गरिदिनु भएकोमा।
धन्यवाद।
कोविड एक्सन टिम क्याट पर्साले कोरोना संक्रमितको उपचार भइरहेको बीरगंजका विभिन्न अस्पतालहरूमा आजदेखि अनुगमन सुरु गरेको छ। कोरोना संक्रमित र अन्य रोगका बिरामीलाई समेत कतिपय अस्पतालहरूले भर्ना नलिएको, अस्पतालहरूमा संक्रमितको उपचारमा लापरवाही भएको जस्तो गुनासो आएपछि आज बिहान बसेको क्याटको बैठकले अस्पतालहरूमा अनुगमन गर्ने निर्णय गरेको हो। पहिलो दिन आज क्याटका पदाधिकारी र सदस्यहरूको टोलीले बीरगंजको नारायणी अस्पतालमा पुगेर त्यहाँको उपचार अवस्थाबारे अनुगमन गरेको हो। अस्पतालहरूमा संक्रमितको उपचारमा लापरवाही भएको आएपछि आज पहिलो दिन नारायणी अस्पतालमा स्थलगत अनुगमन गरिएको क्याटका सदस्य तबरेज अहमदले बताउनुभयो। नारायणी अस्पतालमा अनुगमनका क्रममा अस्पतालमा भर्ना भएका संक्रमितका कुरवाहरूसँग कुराकानी गर्नुका साथै स्वास्थ्य कर्मीहरूसँग अस्पतालको उपचारका अवस्थाबारे जानकारी पनि लिएको अहमदले बताउनुभयो। अनुगमनका क्रममा नारायणी अस्पतालमा संक्रमितको उपचारका अवस्था त्यति सन्तोषजनक नरहेको पाइएको भए पनि अस्पतालले उपचारका लागि आउने कोही पनि बिरामीलाई फिर्ता भने नगरेको पाइएको उहाँले बताउनुभयो। तर नारायणी अस्पतालमा बिरामीका कुर्वाहरूको अवस्था भने भद्रगोल देखिएको उहाँले बताउनुभयो। यसबारेमा नारायणी अस्पतालका कोविड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासलाई भेटेर जानकारी गराउनुका साथै अस्पतालमा रहेका बिरामीका कुर्वाहरूको तत्काल व्यवस्थापन गर्न आग्रह समेत गरिएको अहमदले बताउनुभयो। भोलिदेखि भने बीरगंजका निजी अस्पतालहरूमा अनुगमन गरिने अहमदले जानकारी दिनुभयो। आज गरिएको अनुगमन टोलीमा कोविड एक्सन टिम क्याटका संयोजक एवं जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी, क्याटका सदस्य एवं नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेल, क्याटका सदस्य एवं नेकपा एमाले प्रतिनिधि सञ्जीव मिश्र, क्याटका सदस्य तब्रेज अहमद, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने र पत्रकार अमित अग्रवालको पनि सहभागिता रहेको थियो। क्याटका सदस्य एवं जसपाका युवा नेता तब्रेज अहमदसँग सहकर्मी क्रान्ति शाहले गर्नुभएको संक्षिप्त कुराकानी।
पहिलो दिन यहाँहरूले आइतबार नारायणी अस्पताल जो सरकारी अस्पताल हो त्यसमा गएर अनुगमन गर्नुभयो, तर गुनासो चाहिँ प्राइभेट हस्पिटलहरूमा सबैभन्दा बढी आइरहेको छ। अनि तपाईँहरू जहाँबाट गुनासो धेरै आइरहेको छ त्यहाँ पुग्नु भएन र पहिलो दिन सरकारी अस्पताललाई नै तपाईँहरूले अनुगमनका लागि छान्नुभयो, यसको कारण चाहिँ के हो?
होइन, यस्तो तपाईँलाई म के प्रश्न बताऊँ भने हामीलाई नारायणी अस्पतालबाट पनि गुनासो नआएका होइन। नारायणी अस्पतालको गुनासो आएर नारायणी अस्पतालले किन गर्छ? प्राइभेटको त अहिले कुरा थाती राखौँ न, सरकारको मेसिनरी जनताको लागि सदैव खुला राख्नुपर्छ, चौबिसै घन्टा सेवा प्रोभाइड हुनुपर्छ भन्ने हिसाबले एउटा त्यहाँ गर्छ। र भोलिदेखि हाम्रो कार्यतालिका छ, हामी चाहिँ भोलिदेखि प्राइभेट हामी हस्पिटलमा
सोमबारदेखि प्राइभेट हस्पिटलमा जानुहुन्छ।
हजुर, सोमबारदेखि जान्छ। सरकारबाट उसले चाहिँ लाइसेन्स लिने, सरकारबाट सबै कुरा अनुमति पत्र लिने, रिन्युअल गर्ने र चाहिँ उसले उसको प्रबन्ध पत्र नियमावलीमा उसको उल्लेख छ, उसको विधानमा उल्लेख छ कि मैले राज्यलाई आपत्ति परेको बेला राज्यले चाहेको बेलामा हस्पिटलमा राज्यलाई दिन्छु, दिएन भने राज्यले जबरजस्ती लिन सक्छ भन्ने कुरा प्रावधानमा छ। र 20% चाहिँ टोटल बेड सिटको मैले चाहिँ हामीले चाहिँ सेवा दिन्छु। यो नदिइरहेको अवस्थामा हाम्रो चाहिँ गम्भीर जनाकर्षण भएको छ। तपाईँले बताइदिउँ, कोभिड एक्सन टिम भनेको विशुद्ध राजनीतिक दलका त्यसमा युवा साथीहरू हुनुहुन्छ। यदि कसैले यस्तो बदमासी गर्छ भने हामी त्यो बदमासीलाई सहयोग हुँदैन। यहाँको प्रशासनलाई पनि हामी भन्छौँ, भोलि प्रशासनलाई पनि हामी सँगसँगै अनुमन गर्नेछौँ। यो क्याटमा चाहिँ यसको कम्पोजिसनमा जिल्ला प्रशासनको प्रतिनिधि, एसपीको प्रतिनिधि, सशस्त्रको प्रतिनिधि सबै हुनुहुन्छ, जनस्वास्थ्यको प्रतिनिधि।
अब एउटा कुरा आइतबार तपाईँहरूले जुन नारायणी अस्पतालमा अनुगमन गर्नुभयो, गुनासो त्यहाँ पनि छैन, गुनासो भन्न खोजेको चाहिँ मेरो होइन, तपाईँहरूले त्यहाँ अनुगमन गर्दाखेरि के पाउनुभयो नारायणी अस्पतालमा? गुनासो आएको जस्तै अवस्था पाउनुभयो?
हजुर, कोभिड वानमा र कोभिड टूमा हामी त्यहाँ जाँदाखेरि एकदमै फरक छ। त्यहाँ अलिकति के छ भने अवस्था भ्याव छ, जसले गर्दा कुरुवाहरूलाई के लागिरहेको छ भने उहाँहरूको मनोविज्ञानले के काम गरिरहेको छ भने मेरो पेसेन्टलाई भित्र चाहिँ डक्टरको विश्वास छैन, डक्टरमाथि फेस छैन, अनि जसले गर्दा कुरुवाहरू जबरजस्ती त्यहाँ आफ्नो पेसेन्ट निकालेर जाने, आफ्नो पेसेन्टको स्याहार सुसारमा सहयोग गर्ने भन्ने कुरा छ। र यो चाहिँ विश्व स्वास्थ्य संगठनको मापदण्डको विपरीत हो। यही कुरा हामीले कोभिडको संयोजकलाई हामीले चाहिँ फोन गरेर, आज मेसी हुनुहुन्थेन बाइचान्स, कसैलाई जिम्मा दिएर जानुभएको छ, हामीले चाहिँ उहाँलाई पनि भनेका छौँ, जिल्ला प्रशासन सिडोसलाई पनि हाम्रो जिल्ला जगजीवनको माध्यमबाट हामीले पुर्याएको छौँ र भनेको छौँ कुर्वाको व्यवस्थापन त्यहाँ भयो भने मलाई लाग्छ ओभरअल धेरै समस्याहरू एटोमेटिक समाधान गरेर जान्छ। क्रान्तिजी, बडा भयावस्था छ, बताउनुहोस्, एउटा कुर्वा छ त्यहाँ 24 घन्टा बसिरहेको छ, ऊ बाहिर पसलमा सामान किन्न जान्छ, बजारमा घुमिरहेछ, त्यसले सारिरहेको छ नि। एकजनाले हाम्रो नेपालमा, हामी नेपालीहरूले एकजनाले 16 जनाले सार्दैछौँ, भियतनाम पछि हामी दोस्रो स्थानमा छौँ। अनि जसले गर्दा यो जति
यही प्रश्न शनिबारको रेडियोको इन्टरभ्यूमा मैले सोधेका थिएँ हिजो शनिबार मेसुसँग, अनि उहाँले भन्नुभयो अब प्रोटोकलको कुरा छोडिदिनुहोस्, कुरुवाहरू जो छन् त्यहाँ बसेका छन् उनीहरूको हामीले हप्ता हप्तामा एन्टिजेन विधिबाट टेस्ट गर्छौँ कुरुवालाई सङ्क्रमण सरेको छ कि छैन भनेर बिरामीसँग बसेको कारणले, तर अहिलेसम्म कसैकोमा पनि त्यस्तो सङ्क्रमण सरेको पाइएको छैन। अब जनशक्ति कम छ, बिरामीको चाप बढी छ, सबै काम प्रोटोकल अनुसार सबै काम सङ्क्रमितको उपचारदेखि लिएर स्याहार सुसारको सबै काम अस्पतालका कर्मचारी स्वास्थ्य कर्मीले भ्याउने अवस्था छैन, त्यस कारणले प्रोटोकललाई छोडिदिनुहोस् त्यो कुरा नगर्नुहोस् भनेर मलाई जवाब फर्काउनु भयो।
हाम्रो कुरा के हो भने एकदमै विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार हामीले बिरामीलाई उपचार गर्नुपर्छ, हेरचाह गर्नुपर्छ, राज्यको त्यो संस्था हो, राज्यले सञ्चालन गरेको निकाय हो, त्यसरी हामी पन्छिन कोही पनि पाइँदैन। र रह्यो कुरा मलाई नभए पनि इफेक्ट म अरूलाई सार्न सक्ने त छ नि त, लक्षणहरू नभए पनि म अरूलाई सार्न सक्छु, मेरो मानिरहेको छु ममा कोभिड छ, मेरोमा लक्षण देखाएन, मेरो एन्टिबडी अलिकति स्ट्रङ होला, अरूमा सार्न सक्ने धेरै प्रोबेबिलिटी भएको हुनाले हामी आज चाहिँ सरोज रोशन दाजीलाई हामी एकदम निर्देशन गरेको छौँ, हामी भनेको छौँ आइन्दा यस्तो हुनु हुँदैन, बरु पुलिस प्रशासनको सहयोग चाहियो भने हामी प्रहरीलाई पनि बनाउला, सिडिओ साहबलाई पनि बनाउला, र हामी आजै नै मिटिङ बसेको थियो डिसिसिएमसीको, हामी त्यही हस्पिटलबाट हामी तिनटै जिल्लाका प्रतिनिधिहरूले पार्टीका प्रतिनिधि हामी त्यहीबाट आफ्नो आफ्नो अध्यक्षजीहरूलाई फोन गरेको छौँ, तपाईँहरू मिटिङमा यो कुरा स्ट्रङली राख्नुहोस् र जसरी भए पनि त्यहाँ कुरुवा व्यवस्थापन गर्न लगाउनुपर्छ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डको अनुसार।
हस् हामीसँग कुराकानी गरिदिनु भयो, यहाँको समयका लागि धेरै धेरै धन्यवाद तबरेजी।
हस् धन्यवाद क्रान्तिजी, हाम्रो कुरा पनि बाहिर ल्याइदिनु
भयो। उहाँ हुनुहुन्थ्यो कोभिड एक्सन टिम क्याटका सदस्य तबरेज अहमद।
बिरगंजमा दुई दिनको अवधिमा 227 जना कोरोना संक्रमणबाट मुक्त भई निको भएका छन्। आज र हिजो गरी दुई दिनको अवधिमा 227 जना कोरोनालाई जितेर निको भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोविड सम्पर्क व्यक्ति विनय श्रीवास्तवले जानकारी दिनुभयो। यो दुई दिनको अवधिमा बिरगंजका विभिन्न अस्पतालबाट जटिल अवस्थाका 30 जना संक्रमितहरू डिस्चार्ज भई घर फर्केका हुन् भने 197 जना होम आइसोलेसनमा बसेर संक्रमितहरू निको भई संक्रमण मुक्त भएका हुन्। आज अस्पतालमा उपचार गराएका 17 र होम आइसोलेसनमा रहेका 84 गरी 110 जना संक्रमण मुक्त भएका हुन्। यसै गरी हिजो भने अस्पतालमा उपचार गराएका 13 जना र होम आइसोलेसनमा रहेका 126 जना निको भएका हुन्। पछिल्लो दुई दिनमा 227 जना कोरोना संक्रमणबाट मुक्त भएसँगै बिरगंजमा वैशाख महिनामा यता अहिलेसम्म कोरोनालाई जित्नेको संख्या 767 पुगेको श्रीवास्तवले जानकारी दिनुभयो। पर्सा जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या 1847 छ, तीमध्ये बिरगंजका विभिन्न अस्पतालमा अहिले 366 जना उपचारार्थ रहेका छन्। होम आइसोलेसनमा भने 1481 जना रहेको श्रीवास्तवले जानकारी दिनुभयो।
बिरगंजमा कोरोना संक्रमणका कारण आज मात्रै 9 जनाको मृत्यु भएको छ। आज बिरगंजको नारायणी अस्पतालमा 7 जना, बिरगंज हेल्थ केयर हस्पिटलमा 1 जना र वैदा अस्पतालमा 1 जना गरी 9 जनाको मृत्यु भएको हो। नारायणी अस्पतालमा उपचाररत पर्साको बिरगंज महानगरपालिका वडा नम्बर 13 राधेमाईकी 50 वर्षीय महिलाको आज दिउँसो 1:15 मृत्यु भएको छ। वैशाख 31 गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला त्यही दिन नारायणी अस्पतालमा भर्ना भएकी थिइन्। यस्तै नारायणी अस्पतालमै उपचाररत 12 को जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 2 का 33 वर्षीय पुरुषको पनि आज दिउँसो 12:50 मृत्यु भएको छ। वैशाख 28 गते कोरोना संक्रमण पुष्टि भएका ती संक्रमित पुरुष 29 गते नारायणी अस्पतालमा भर्ना भएका थिए। यस्तै नारायणी अस्पतालमै उपचाररत 12 को जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 9 छातापिपराका 60 वर्षीय पुरुषको पनि आज बिहान 11:30 मृत्यु भएको छ। वैशाख 24 गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष 28 गते नारायणी अस्पतालमा भर्ना भएका थिए। यस्तै नारायणी अस्पतालमै उपचाररत बिरगंज महानगरपालिका वडा नम्बर 16 मिथिला नगरका 44 वर्षीय पुरुषको आज बिहान 9:45 मृत्यु भएको छ। वैशाख 15 गते अस्पतालमा भर्ना भएका ती पुरुषमा 16 गते कोरोना संक्रमण पुष्टि भएको थियो। नारायणी अस्पतालमा उपचाररत सर्लाहीको फरदवा वडा नम्बर 5 की 47 वर्षीय महिलाको पनि आज बिहान 5:30 मृत्यु भएको छ। वैशाख 21 गते अस्पताल भर्ना भएकी उनको एन्टिजेन परीक्षण गर्दा त्यही दिन कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। वीरगंज हेल्थ केयर हस्पिटल में उपचाररत वीरगंज महानगरपालिका वडा नंबर 10 की 68 वर्षीय महिला को आज बिहान 4:15 मृत्यु भएको छ। वैशाख 27 गते अस्पताल में भर्ना भएकी ती महिला को त्यही दिन एंटीजेन विधि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। यसैगरी नारायणी अस्पताल में उपचाररत बारा को कलैया उपमहानगरपालिका वडा नंबर 25 सिसनिया का 25 वर्षीय महिला को आज बिहान 4:10 में मृत्यु भएको छ। वैशाख 25 गते अस्पताल भर्ना भएका ती महिलामा वैशाख 27 गते कोरोना संक्रमण पुष्टि भएको थियो। वीरगंजकै बैदा अस्पताल में उपचाररत वीरगंज महानगरपालिका वडा नंबर 1 का 64 वर्षीय पुरुष को आज बिहान 3:15 मृत्यु भएको छ। वैशाख 16 गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष त्यही दिन बैदा अस्पताल में भर्ना भएका थिए। नारायणी अस्पताल में उपचाररत बारा को सुवर्ण गाउँपालिका वडा नंबर 2 का 60 वर्षीय पुरुष को आज बिहान 2:15 मृत्यु भएको छ। वैशाख 30 गते अस्पताल में भर्ना भएका ती पुरुष को त्यही दिन एंटीजेन परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। वीरगंजमा हिजो पनि 15 जनाको मृत्यु भएको थियो। कोरोनाको दोस्रो लहर सुरु भए यता वीरगंजमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या 156 पुगेको छ। तीमध्ये नारायणी अस्पतालमा मात्रै 81 जनाको मृत्यु भएको हो।
वीरगंजमा गैराती थप 86 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा पर्साबाट संकलन गरिएको 192 नमुना स्वाबको गैराती गरिएको परीक्षणमा पर्साका 58 जना सहित 86 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पर्साका 58, बाराका 15, रौतहटका 10 र सर्लाहीका 3 गरी 86 जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका कोविड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो। यो सँगै वीरगंजमा वैशाख यता 3,480 जनामा संक्रमण भेटिएको छ। नारायणी अस्पतालको प्रयोगशालामा वैशाख 1 गतेदेखि हिजो ज्येष्ठ 1 गते रातिसम्म 6,131 जनाको परीक्षण गर्दा 3,480 जनामा संक्रमण भेटिएको हो।
यसैबीच देशभर पछिल्लो 24 घण्टामा 7,368 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 19,539 जनाको पिसिआर र 344 जनाको एन्टिजेन विधि मार्फत परीक्षण गर्दा 7,368 जनामा संक्रमण पुष्टि भएको हो। यस्तै देशभर पछिल्लो 24 घण्टामा 6,500 भन्दा धेरैजना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो 24 घण्टामा 6,648 जना कोरोना मुक्त भएका छन्। अहिले नेपालमा निको हुने दर 74.6% पुगेको छ। नेपालमा आज सक्रिय संक्रमितको संख्या 1,01,263 छ। यस्तै देशभर पछिल्लो 24 घण्टामा 145 जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल मेडिकल एन्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसनले वीरगंजको वडा प्रहरी कार्यालय बिर्तालाई आज स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ। एसोसिएसनका पदाधिकारीहरूले आज वडा प्रहरी कार्यालय बिर्तामै पुगेर सर्जिकल मास्क 600 पिस, KN95 मास्क 50 पिस, हेड क्याप 100 पिस, स्प्रे सेनिटाइजर 20 पिस र 5 लिटरको सेनिटाइजर 1 ग्यालन, अक्सिमिटर 3 पिस र ग्लोभ्स 1 बक्स प्रदान गरेका हुन्। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक रविराज पुरीलाई ती सामग्री हस्तान्तरण गरिएको एसोसिएसनका सदस्य रवि करण शाहले जानकारी दिनुभयो। त्यस अवसरमा एसोसिएसनका अध्यक्ष मनोज शाह, उपाध्यक्ष कृष्ण महतो, सचिव राम गोसाई, सहसचिव मौसमराज भट्टराई र कोषाध्यक्ष सुदीप चौरसियाको पनि उपस्थिति रहेको थियो।
यस्तै माइती नेपालको वीरगंज शाखाले पनि वीरगंज महानगरपालिकालाई आज स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ। माइती नेपालले वीरगंज महानगरपालिकालाई सर्जिकल मास्क 400 पिस, पिपी सेट 4 थान, पन्जा 100 पिस, फेस सिल्ड 25 थान र अक्सिमिटर 2 थान महानगरपालिकालाई प्रदान गरेको हो। आज वीरगंज महानगरपालिकाको कार्यालयमै पुगेर माइती नेपाल वीरगंजकी प्रमुख संगीता पुरीले नगर प्रमुख विजय कुमार सराबगेलाई ती सामग्री प्रदान गर्नुभएको हो। नारायणी समाचारमा हामीसँग अझै बाँकी छ।
कोभिसिल्ड खोपको आवश्यक परिमाण मौजदात नहुँदा दोस्रो डोज लगाउने अभियान अन्यलमा, केही दिनमा अक्सिजन सिलिन्डरको अभाव कम हुने सरकारको दावी।
नारायणी एफएम सुन्दै रहनुहोला।
नारायणी एफएम 103.8 मेगाहर्ज।
खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
नयाँ वर्ष 2078 को शुभ अवसरमा लिंक रोड बस पार्क बेरगंजमा अवस्थित नारायणी बयोदास सिटी क्लिनिकको ओपीडी शुल्क ₹500 30% छुट गरी ₹350 भएकोमा आफ्नो स्वास्थ्य चेक जाँच गराई मौकाको फाइदा उठाउनुहोस्।
हाम्रा सेवाहरू:
हाड जोड्ने तथा नसा रोग विशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी विशेषज्ञ,
स्त्री तथा प्रसूति रोग विशेषज्ञ, नवजात शिशु तथा बाल रोग विशेषज्ञ,
जनरल फिजिसियन,
न्यूरोसर्जरी विशेषज्ञ,
नाक कान घाटी रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, यूरोलोजी सेवा,
साथै रगत जाँच, एक्सरे, ईसीजी तथा इकोमा 10% छुटको पनि व्यवस्था छ।
स्थान नारायणी बयोता सिटी क्लिनिक, लिंक रोड, बिरगंज। समय बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
सम्पर्क नम्बर 9820909930 र 9809126061।
परवानीपुर गाउँपालिकाको अत्यन्त जरुरी सूचना।
नेपालमा दोस्रो चरणको कोरोना भाइरसका कारण दिनहुँ नागरिकहरूको ज्यान गइरहेको र अस्पतालमा समेत बेड अभाव हुन सक्ने सरकारी चेतावनी रहेको छ। अत कोरोना भाइरसबाट बच्न अनिवार्य मास्कको प्रयोग गरौँ, सामाजिक दूरी कायम गरौँ, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कौँ। कोरोनाबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऊ।
परवानीपुर गाउँपालिकाको कार्यालय परवानीपुर 12।
नारायणी एफएम 103.8 मेगाहर्ज।
नारायणी एफएमबाट प्रसारण भइरहेको नारायणी समाचारमा तपाईँलाई फेरि पनि स्वागत छ। यतिन्जेल हामीले प्रस्तुत गर्यौं।
निषेध आज्ञाका कारण रक्तदान कार्यक्रम भएन। रक्त सञ्चार केन्द्रमा रगतको अभाव हुँदा बिरामीहरूको उपचार प्रभावित।
बिरगंजमा 2 दिनको अवधिमा 227 जना कोरोना संक्रमणबाट मुक्त। आज मात्रै थप 86 जनामा संक्रमण पुष्टि।
र बिरगंजका अस्पतालहरूमा उपचारमा लापरवाही भएको गुनासो। कोविड एक्सन टिमद्वारा अस्पतालहरूमा अनुगमन सुरु।
अब बाँकी प्रसङ्ग। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। कोभिड-19 संकट व्यवस्थापन सञ्चालन केन्द्र सिसिएमसीको आज सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था सृजना हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले झन्झटिला प्रक्रिया छुट्याएर कानून मिलाएर प्रक्रिया मिलाएर भए पनि हर हालतमा नागरिकको जीवन रक्षामा जुट्न निर्देशन दिनुभएको परराष्ट्र मन्त्री प्रदीप गेमालीले जानकारी दिनुभयो। बैठकमा कोभिड-19 संक्रमणको महामारीसँग प्रभावकारी ढंगले लड्नका लागि स्वास्थ्य संकटकाल लगाउने बारे पनि छलफल भएको मन्त्री गेमालीले जानकारी दिनुभयो। तर स्वास्थ्य संकटकाल लगाउनका लागि विद्यमान संक्रामक ऐन 2020 स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाले समस्या पारेकाले अनुकूल कानून बनाउने विषयमा सरकारवाला मन्त्रालयसँग पनि छलफल गरिएको मन्त्री गेमालीले जानकारी दिनुभयो। उहाँले तत्काल देखिएको अक्सिजन आपूर्तिको समस्या समाधानका लागि उद्योगीलाई डिमान्ड चार्ज लगायतका छुट दिएर उत्पादन वृद्धि गर्ने विषयमा पनि बैठकमा छलफल भएको जानकारी दिनुभयो।
अस्पतालमा अक्सिजनको हाहाकार भइरहेको बेला सरकारले अबको केही दिनमै अभाव कम हुने दावी गरेको छ। स्वास्थ्य मन्त्रालयले आपूर्ति बढेको र वितरण पनि व्यवस्थित हुन थालेकाले 1-2 दिनमै अक्सिजन सहज हुने दावी गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले आयात र वितरणसँगै बिग्रेका अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालन गर्ने काम भइरहेको पनि बताउनुभयो।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदय त्रिपाठीले ओमानबाट ल्याइएका 560 वटा अक्सिजन सिलिन्डर प्राथमिकताका आधारमा प्रदेश 2 सहित 5 वटा प्रदेशमा वितरण गरिने बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री त्रिपाठीले प्राप्त अक्सिजन सिलिन्डर आवश्यकता अनुसार वितरण गर्ने बताउनु भएको हो। मन्त्री त्रिपाठीका अनुसार प्रदेश 2 लाई 85 थान, लुम्बिनी प्रदेशलाई 200 थान, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई 100 थान र गण्डकी प्रदेशलाई 75 थान वितरण गरिनेछ। गैर आवासीय नेपाली संघ एनआरएनएले सुरु गरेको अक्सिजन पठाउँ आफन्तको ज्यान बचाऊ अभियान मार्फत हिजो मानबाट 560 अक्सिजन सिलिन्डर ल्याएर आज सरकारलाई हस्तान्तरण गरिएको हो। 75 लाख रुपियाँ भन्दा बढीको अक्सिजन सिलिन्डरको ढुवानी खर्च भने सरकारले नै भरेको थियो।
सरकारले काठमाडौँ सहितका 7 जिल्लामा आजदेखि चिनिया खोप भेरोसेल दोस्रो डोज लगाउन सुरु गरेको छ। काठमाडौँ उपत्यका 3 जिल्लासँगै काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा आजदेखि खोपको दोस्रो डोज लगाउन सुरु गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ। ती 7 जिल्लामा गएको चैत्र 25 देखि वैशाख 15 गतेसम्म पहिलो डोज भेरोसेल खोप लगाइएकाहरूलाई आजदेखि ज्येष्ठ 11 गतेसम्म दोस्रो डोज लगाउन थालिएको हो।
यसैबीच 65 वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको कोभिसिल्ड खोपको आवश्यक परिमाण मौद्दात नहुँदा दोस्रो डोज लगाउने अभियान सञ्चालन अन्यलमा परेको छ। 65 वर्ष उमेरसम्मका 12 लाख बढीले पहिलो डोजको कोभिसिल्ड खोप लगाएका छन्। हाल नेपालमा कोभिसिल्ड खोपको मौद्दात करिब 2,55,000 डोज मात्र छ। देशभर हालसम्म कोभिसिल्ड खोप लगाउनको संख्या 21,93,000 छ, जसमध्ये 65 वर्षमाथिका 12 लाख बढी ज्येष्ठ नागरिकले दोस्रो डोजको खोप लगाउन बाँकी छ। दोस्रो डोजको खोप अभियानका लागि आवश्यक खोप आयात का सन्दर्भमा अझै अन्यल रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च स्रोतले जनाएको छ। भारतबाट सजिलै खोप आयात हुने आशामा आवश्यक मुद्दातको प्रवाह नै नगरेर 65 वर्ष उमेरसम्मका नागरिकलाई खोप अभियान सञ्चालन गरिएको थियो, तर खोप आउने अनिश्चित भएपछि मन्त्रालय नै अन्यलमा परेको छ। 10 लाख डोज खोपको लागि अग्रिम भुक्तानी दिइसकिए पनि भारतले खोप समयमै उपलब्ध गराउन नसकिने जनाएको छ। यसअघि भारतसँग खरिद गरिएको 10 लाख डोज भारतबाटै अनुदानमा प्राप्त 10 लाख डोज विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त 3,48,000 तथा भारतीय सेनाबाट नेपाली सेनालाई प्राप्त 1 लाख गरी नेपालमा 24,48,000 डोज कोभिसिल्ड खोप भित्रिएको छ।
नारायणी समाचारमा अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इजरायल र प्यालेस्टाइनको गाजा क्षेत्रमा 6 दिनदेखि जारी हिंसा अन्तका लागि अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेका छन्। अमेरिकाका राष्ट्रपति जो बाइडेनले दुवै मुलुकमा जारी हिंसा अन्तका लागि आग्रह गर्नुभएको हो। राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्याहुन तथा प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासलाई टेलिफोन गर्दै सो आग्रह गर्नुभएको बीबीसीले जनाएको छ। पछिल्लो समय प्यालेस्टाइनको गाजा सहित शरणार्थी क्याम्पमा इजरायलले रकेट आक्रमण गर्दा 10 जनाको मृत्यु भएको छ। साथै विदेशी सञ्चार गृह रहेको भवन समेत क्षतिग्रस्त भएपछि अन्तर्राष्ट्रिय समुदायले हिंसा अन्तका लागि आवाज उठाएको हो। त्यस्तै प्यालेस्टाइनले समेत संयोगको संख्यामा इरानमा रकेट आक्रमण गरेको छ। यसैबीच संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले दुवै मुलुकमा जारी द्वन्द समाधानमा पहल स्वरूप प्रक्रिया थालेको छ। राष्ट्रसङ्घ अन्तर्गत अमेरिकाका प्रतिनिधि ह्यान्डी अमरतेल अविव पुग्नु भएको छ। इजरायल तथा प्यालेस्टाइनमा द्वन्द्वको निवारण सम्बन्धमा उहाँले छलफल गर्ने बताइएको छ। गत सोमबारदेखि भड्किएको हिंसाका कारण गाजामा सैनिक सहित 145 जनाको मृत्यु भएको प्यालेस्टाइनले जनाएको छ, जसमध्ये 41 जना बालबालिका रहेको जनाइएको छ। त्यस्तै इजरायलमा 2 जना बालबालिका सहित 10 जनाको मृत्यु भएको छ।
नारायणी समाचारमा अब खेलकुद प्रसङ्ग। इटालियन ओपन टेनिसको फाइनलमा विश्व नम्बर 1 सर्बियन नोभाक जोकोभिच र राफेल नाडाल भिड्ने भएका छन्। इटालीकै लोरेन्जो सोनेगोलाई 6-3, 5-7 र 6-3 पराजित गर्दै जोकोभिचले फाइनलमा स्थान पक्का गरेका हुन्। दोस्रो सेटको ट्राइब्रेकमा 3-0 अघि रहे पनि जोकोभिचले 5-7 सोनेगोलाई सेट सुम्पिएका थिए। जोकोभिचले इटालियन ओपनको फाइनलमा नाडालसँग भिड्न लागेको यो 6 पटक हो। त्यस्तै नाडालले अमेरिकी रेली ओपेलकालाई 6-4 र 6-4 हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन्। पहिलो सेटमा 1-2 पछि परेका नाडालले 4 ब्रेक पोइन्ट बचाएर सेट जितेका थिए। नाडालले इटालियन ओपनको टाइटल 9 जितिसकेका छन्। यो प्रसङ्गसँगै नारायणी समाचार सकिन लागेको छ। अन्त्यमा प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक।
निषेध आज्ञाका कारण रक्तदान कार्यक्रम भएन। रक्त सञ्चार केन्द्रमा रगतको अभाव हुँदा बिरामीहरूको उपचार प्रभावित।
वीरगंजमा 2 दिनको अवधिमा 227 जना कोरोना संक्रमणबाट मुक्त। आज मात्रै थप 86 जनामा संक्रमण पुष्टि।
वीरगंजका अस्पतालहरूमा उपचारमा लापरवाही भएको गुनासो। कोविड एक्सन टिमद्वारा अस्पतालहरूमा अनुगमन सुरु।
र कोभिसिल्ड खोपको आवश्यक परिमाण मौद्दात नहुँदा दोस्रो डोज लगाउने अभियान अन्यलमा। केही दिनमै अक्सिजन सिलिन्डरको अभाव कम हुने सरकारको दावी।
साँझ 6 नारायणी समाचार सकियो। प्राविधिक मित्र दिपेन्द्रलाई धन्यवाद। अहिले साँझ 7:30 सिआइएनबाट प्रसारण हुने साझा खबर सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोस् नारायणी एफएम 103.8 मेगाहर्ज। नमस्कार।